جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سورہ لہب، بسم اللہ الرحمن الرحیم. تبت ید ابی لہب وتب ما اغنى عنہ ماله وما کسب سیصلى نارا ذات لہب وامرأته حمالة الحطب فی جیدها حبل من مسد. ابو لہب کے دونوں ہاتھ تباہ ہوں اور وہ خود بھی ہلاک ہو، نہ اس کا مال اس کے کسی کام آیا اور نہ وہ جو اس نے کمایا، جلد ہی وہ بھڑکتی آگ میں داخل ہوگا اور اس کے ساتھ اس کی بیوی جو ایندھن اٹھائے پھرتی ہے، اس کی گردن میں مضبوط بٹی ہوئی رسی ہوگی. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہ قولی. جیسے کہ ہم سبھی جانتے ہیں، اس صورت کے بارے میں تقریباً سب لوگوں نے سن رکھا ہوگا اور آپ لوگوں نے بھی یقیناً اس کے بارے میں سن رکھا ہوگا. رسول اکرم صلی اللہ علیہ وسلم کا جو چچا تھا ابو لہب، جو ایمان نہیں لایا، اور یہ آپ کا حقیقی چچا تھا، کہا جاتا ہے کہ نہایت ہی حسین و جمیل تھا. رنگ بالکل ایک میدے کی طرح یا سیب کی طرح دمکتا تھا، یعنی اتنا سرخ سفید رنگ تھا کہ اس میں سرخی مائل تھی. اسی وجہ سے اس کی کنیت ابو لہب ہوئی تھی. مالدار بھی تھا لیکن بخیل تھا، اور رسول اکرم کی ولادت کی خبر پر اس نے اس کی جو لونڈی تھی، سویبہ نام اس کا ملتا ہے ہم کو سیرت کی کتابوں میں، لوگ اس کو صوبیہ پڑھتے ہیں، ایکچولی وہ سویبہ ہے. تو جب سویبہ نے اس کو خوشخبری دی کہ تمہیں بھتیجا ہوا ہے مبارک ہو، تو اس نے اس خوشی میں سویبہ کو آزاد کر دیا تھا. صحیح بخاری کی حدیث سے ثابت ہے. اس سے پتہ چلتا ہے کہ رسول اکرم صلی اللہ علیہ وسلم سے صرف محبت کافی نہیں ہے، یا صرف اطاعت کافی نہیں ہے، بلکہ ایمان بھی ضروری ہے. جیسے ابو لہب نے محبت کی بچپن میں آپ سے، کہ اس خوشی میں اپنی لونڈی کو آزاد کر دیا، لیکن پھر بھی جہنم میں جائے گا. عبداللہ بن ابی جو کہ آپ کے ساتھ پہلی صف میں نماز پڑھتا تھا، اسلام قبول کیا لیکن رسول اکرم صلی اللہ علیہ وسلم کی دل سے اطاعت نہ کر سکا، تو بھی جہنم میں جائے گا. اس سے کیا پتہ چلتا ہے کہ رسول اکرم صلی اللہ علیہ وسلم سے محبت، اطاعت، ایمان، سب کچھ لانا آپ پر کرنا ضروری ہے. کہ جو آپ نے فرمایا تھا نا کہ جب عمر رضی اللہ عنہ سے آپ کی بات چیت ہو رہی تھی، تو تب آپ نے کہا تھا کہ ابھی بھی تمہارا ایمان قابل قبول نہیں ہے. یعنی یہ جملہ تو نہیں کہا تھا، لیکن آپ نے فرمایا تھا کہ جب عمر رضی اللہ عنہ کہ یا رسول اللہ آپ مجھے اپنی جان سے بھی زیادہ عزیز ہیں، تو آپ نے فرمایا کہ الان یا عمر، ہاں اب تمہارا ایمان مکمل ہوا. تو جب تک ہمارا ایمان اس وقت تک مکمل نہیں ہو سکتا جب تک ہم رسول اکرم کو اپنے آپ سے، اپنی ذات سے، سب لوگوں سے بڑھ کر زیادہ نہ چاہے، تبھی ایمان قابل قبول ہے. پھر اطاعت بھی ہونا چاہیے ساتھ میں، یعنی کہ صرف محبت کے دعوے تو بڑے کر لے کے خوب آنکھوں کو چوم لیا اور ہونٹوں کو چوم لیا، آپ کا نام آیا تو کھڑے ہو گئے اور یا رسول ہم آپ کا ساتھ ہم نہ چھوڑیں گے، اور پتہ نہیں کیا کچھ نعرے لگاتے ہیں، وہ بھی نہیں چاہیے رسول اکرم صلی اللہ علیہ وسلم کو. اصل تو چیز ہے اطاعت، آپ کے حکم کی پیروی. تو یہ شخص ابو لہب آپ کے والد کا سگا بھائی تھا، چچا ہونے کی حیثیت سے اپنے آپ کو باپ کے قائم مقام سمجھ کر اس نے اپنی لونڈی کو بھی آزاد کر دیا تھا، لیکن بہت بخیل تھا. جس وقت آپ کے دادا عبد المطلب وفات ہوئی ان کی، تو اس وقت ابو لہب کی بجائے جو کفالت کی ذمہ داری تھی وہ ابو طالب نے لی، کیونکہ یہ بخیل تھا، حالانکہ وہ بہت کمزور تھے ابو طالب. پھر جب 3 سال تک خفیہ تبلیغ چلتی رہی اور اسلام کی تبلیغ کا کام خاموشی سے چلتا رہا، اور جب یہ آیت نازل ہوئی کہ وہ انذر عشیرتک الاقربین، تب رسول اکرم نے اپنے سب تمام خاندان والوں کو ایک گھر میں جمع کیا اور اس وقت اللہ تعالیٰ کا حکم ان کو سنایا. تو اس وقت رسول اکرم کی بات کچھ لوگوں نے مانی، کچھ لوگوں نے نہیں مانی. کہا جاتا ہے کہ بنو ہاشم کے تقریباً 45 لوگ انوائٹ تھے، آپ کے گھر میں جمع تھے، آپ نے ان کو اپنے گھر کھانے پر بلایا تھا، اور انہی میں ابو لہب بھی تھا. جب رسول اکرم نے سب کے سامنے لا الہ الا اللہ کی دعوت پیش کی، تو ابو لہب فوراً اٹھ کھڑا ہوا اور بول پڑا، دیکھو یہ سب حضرات تمہارے چچا یا چچا زاد بھائی ہیں، نادری چھوڑ دو، یہ سمجھ لو کہ تمہارا خاندان سارے عرب کے مقابلے کی تاب نہیں رکھتا، اور میں سب سے زیادہ حقدار ہوں کہ تمہیں پکڑ لوں. بس تمہارے لیے تمہارے باپ کا خانوادہ ہی کافی ہے، اگر تم اپنی بات پر اڑے رہے اور عرب کے سارے قبائل تم پر ٹوٹ پڑے، تو ایسی صورت میں تم سے زیادہ اور کون شخص اپنے خاندان کے لیے شر اور تباہی کا باعث بن سکتا ہے. تو ابو لہب کی یہ ساری کڑوی باتیں سننے کے بعد آپ نے خاموشی اختیار کر لی اور دوسرے لوگ بھی اٹھ کر اپنے اپنے گھروں کو چلے گئے۔ آپ دیکھیں کہ اس نے جو بات کی تھی ایک حد تک درست بات اس کی طرف سے تھی کہ تمہارے خاندان کے تم دشمن بن جاؤ گے، اور واقعی میں سب لوگ آپ کے دشمن بن گئے تھے اور آپ کے خاندان کے دشمن بن گئے تھے اگر ابو طالب آپ کے سپورٹ کے لیے کھڑے نہ ہوتے۔ بہرحال پھر کچھ دنوں کے بعد رسول اکرم نے دوبارہ اپنے تمام رشتہ داروں کو جمع کیا اور ذرا کھل کر آپ نے دعوت پیش کی، جس کے جواب میں آپ کے جو چچا تھے ابو طالب انہوں نے تو آپ کی حمایت نہیں آپ کو سپورٹ کرنے کا اعلان کر دیا، لیکن ساتھ میں یہ بھی کہہ دیا کہ میں ذاتی طور پر عبد المطلب کا دین چھوڑنے کو تیار نہیں ہوں۔ تو پھر اس وقت ابو لہب کہنے لگا کہ خدا کی قسم یہ دعوت یعنی توحید برائی ہے، لا حول ولا قوۃ الا باللہ، اور لہٰذا محمد کے ہاتھ دوسروں سے پہلے تم خود ہی پکڑ لو۔ اس کے جواب میں ابو طالب نے کہا، اللہ کی قسم جب تک جان میں جان ہے ہم اس کی حفاظت کرتے رہیں گے، اور دوسری دعوت کا اتنا فائدہ ضرور ہوا کہ آپ کو یقین ہو گیا کہ جو بنو ہاشم میں سے کم از کم ابو طالب ایسے ہیں جو آپ پر آپ کو سپورٹ کرنے کے لیے تیار ہیں الحمدللہ۔ پھر ایک اور جو آپ نے قدم اٹھایا تھا، جب آپ ہم سیرت پڑھتے تھے ہم کو پتہ چلتا ہے کہ آپ نے کوہ صفا پر چڑھ کر جو پہاڑ تھا وہاں کا مکہ کا، تو اس پر چڑھ کر آپ نے اعلان کیا، اور یہ وہاں کا عرب کا دستور تھا کہ کچھ بہت ہی اہم اور امپورٹنٹ اعلان کرنا ہو تو پہاڑ پر چڑھ کر اعلان کرتے تھے اور واہ صباہ کہا کرتے تھے، یعنی ایک فریادی کی طرح آپ نے آواز لگائی اور قریش کے قبیلے کا نام لے کر پکارا اور کہا کہ اے بنی فہر، اے بنی ادی، اے بنی کعب، یہاں تک کہ جتنے بھی جو قابل ذکر قبائل تھے سب کے آپ نے نام لیا اور آپ کے پاس سب لوگ جمع بھی ہو گئے تھے۔ جو نہ پہنچ سکا اس نے اپنے غلاموں کو بھیجا، اپنے گھر کے کوئی فرد کو بھیجا۔ آپ ایک اونچی جگہ پر کھڑے ہو گئے اور لوگوں سے پوچھا، اگر میں تم سے کہوں کہ اس پہاڑی کے پیچھے ایک لشکر جمع ہو رہا ہے جو تم پر حملہ کرنے والا ہے، تو کیا تم میری بات مان لو گے؟ تو سب نے ایک زبان ہو کر کہا کہ ہاں، اس لیے کہ آپ کے متعلق ہمارا ہمیشہ جو تجربہ ہے وہ سچ کا تجربہ ہے، یعنی آپ امین ہیں، امانت دار ہیں، صادق ہیں، سچے ہیں۔ تو آپ نے فرمایا کہ اچھا، تو سن لو کہ میں تمہیں ایک سخت عذاب سے خبردار کرنے کے لیے بھیجا گیا ہوں، لہٰذا تم اپنے آپ کو جہنم سے بچاؤ، میں تمہیں اللہ سے بچانے کا کچھ اختیار نہیں رکھتا۔ کہا جاتا ہے کہ اس وقت بھی ابو لہب، جب آپ اتنا ہی کہہ رہے تھے کہ ابو لہب ایک دم بھڑک اٹھا اور کہنے لگا، تبا لکت سائر الیوم الحاظہ جماعتنا، کہ سارا دن تم پر ہلاکت ہو، کہ اس بات کے لیے تو نے ہمیں جمع کیا تھا؟ یہ صحیح بخاری کی روایت ہے۔ تو ابو لہب نے بدتمیزی کی، اس کی وجہ سے یہ اجتماع بھی کچھ نتیجہ خیز ثابت نہیں ہوا، لیکن اس کا فائدہ ضرور ہوا کہ آپ نے پورے قبیلے کو اس بات سے واقف کر دیا، آگاہ کر دیا، اور آپ کی پکار مکہ کے ہر فرد تک پہنچ گئی۔ اور پھر اللہ تعالیٰ نے ابو لہب کے جو رویہ تھا اس کے جواب میں یہ آیت نازل فرمائی۔ اب دیکھیں پورے قرآن میں دشمنی کے طور پر یعنی عذاب کے لیے کسی کا نام نہیں لیا گیا، لیکن ابو لہب کا نام لیا گیا ہے۔ کیوں؟ دشمن تو آپ کے اور بھی بہت سارے تھے، بلکہ اس سے ورسٹ دشمن جیسے ابو جہل ہے، تو ان سارے دشمنوں میں سے ابو لہب کا ہی قرآن میں کیوں نام لے کر ذکر کیا گیا؟ تو یعنی اس کا جو ہے مفسرین اس کی دو وجہ بتاتے ہیں کہ ابو لہب کا جرم اتنا شدید تھا کہ قرآن میں اس کا نام لے کر اس کی مذمت کی گئی۔ پہلی وجہ یہ تھی کہ عرب میں کوئی باقاعدہ حکومت نہیں تھی جہاں کوئی فریاد کی جا سکے، صرف قبائلی حمیت تھی، اور وہی چیز کام میں آتی تھی کہ مظلوم شخص اپنے قبیلے کو مدد کے لیے پکارتا اور پورا قبیلہ اس کی مدد کے لیے کھڑا ہو جاتا تھا، اور یہ صلہ رحمی کا بھی اصل میں ان کو لحاظ رکھنا پڑتا تھا۔ تو ابو لہب ہی وہ واحد شخص تھا جس نے اس دور کے جو احترام کا قانون تھا وہ توڑا، یعنی ہر قبیلے میں اپنے چاہے تم غلطی پر ہی کیوں نہ ہو لیکن قبیلہ والے ضرور آپ کی سپورٹ کریں گے، آپ کی سائیڈ لیں گے، لیکن ابو لہب نے کیا کیا؟ اپنے خاندان کی سائیڈ لینے کے بجائے، اپنے بھتیجے کی سائیڈ لینے کے بجائے الٹا اٹھ کر مخالفت کی۔ اور پھر بنو ہاشم اور بنو مطلب کو جو معاشرتی بائیکاٹ کی وجہ سے جو شیب ابی طالب میں محصور ہونا پڑا تھا، آپ کو معلوم ہوگا کہ جو گھاٹی تھی ایک، ابھی بھی وہ گھاٹی موجود ہے وہاں پر، کچھ مکہ کا انٹرنس ہے داخل ہونے کا، تو وہ گھاٹی جو تھی ایک طرف، اس میں پورے رسول اللہ کے خاندان والوں کو محصور کر دیا گیا تھا اور بائیکاٹ کر دیا گیا تھا سب کا۔ اس وقت ابو لہب نے اپنے قبیلے کا ساتھ نہیں دیا، تو یہ بھی یعنی بہت بڑی بات تھی کہ حالانکہ اس وقت جو ہے رسول اکرم صلی اللہ علیہ وسلم کے ساتھ شیب ابی طالب میں جو گھاٹی تھی اس میں آپ کے ساتھ آپ کے چچا ابو طالب بھی تھے جو کہ نان مسلم تھے اس وقت، اور آپ کے خاندان کے اور بہت سارے لوگ تھے جو نان مسلمس تھے، یعنی انہوں نے اسلام ہونے کو قبول کیا تھا لیکن اپنے خاندان کے ہونے کی وجہ سے وہ رسول اللہ کا ساتھ دے رہے تھے۔ تو ان لوگوں نے ساتھ کیوں دیا جبکہ وہ نان مسلم تھے؟ تو وہی قبائلی اہمیت کی وجہ سے انہوں نے ساتھ دیا تھا کہ ایک قبیلے کے ہونے کی وجہ سے. تو انہوں نے اس زمانے میں, زمانے جاہلیت میں, اس قانون کا احترام کیا وہ لوگوں نے جو نان مسلم تھے بنو ہاشم کے. لیکن ابو لہب اکیلا تھا جس نے رسول اللہ کا ساتھ نہیں دیا, یعنی اپنے قبیلے کا ساتھ نہیں دیا. اور ابو طالب جو تھے, آپ دیکھیں پوری زندگی بھر مکہ والوں کی مخالفت انہوں نے مول لی, آخر دم تک حالانکہ وہ ایمان نہیں لائے لیکن ساتھ دیتے رہے. اور اس میں ہم یہ بھی دیکھتے ہیں کہ وہ آیت بھی نازل ہوئی تھی جب رسول اکرم بہت ان کے لیے فکر مند ہوئے تھے کہ ابو طالب کے لیے, کہ آپ ایک بار چچا کلمہ کہہ لیجئے, تو لیکن وہ اسلام نہیں قبول کر سکے تھے. اللہ تعالیٰ نے فرمایا تھا کہ انک لا تہدی من احببت, کہ اے رسول آپ ان کو ہدایت کی طرف نہیں لا سکتے جن سے آپ محبت کرتے ہیں, کیونکہ ہدایت دینے والا تو اللہ ہی ہے جس کے دل میں ہدایت کی طلب. تو بہرحال ابو لہب بھی آپ کی حفاظت کر سکتا تھا, ابو لہب بھی آپ کو سپورٹ کر سکتا تھا, بھلے ایمان نہ لاتا لیکن سپورٹ تو کر سکتا تھا جیسے ابو طالب نے کیا. لیکن اس نے کیا کیا, الٹا, سپورٹ تو کرنا بہت دور کی بات ہے, حفاظت کرنا تو بہت دور کی بات ہے, بلکہ بغض و انعاد میں اتنا آگے نکل گیا کہ سب سے اول دشمنوں میں اس کا شمار ہونے لگا. اور اس نے کوہ صفا پر جب رسول اکرم نے جب چڑھ کر بات کی تھی تو اس نے اس وقت بھی بہت زیادہ بدتمیزی کی. بعض روایت میں تو یہ بھی ملتا ہے کہ آپ نے کچھ پتھر اٹھا کر پھینکا اور کہا کہ تمہاری واہی تباہی ہو, اور یعنی یہ تم نے کیا, ہمارا دن خراب کر دیا تم نے آج کا پورا. تو اس نے یہاں پر تبت یدا ابی لہب, ایکچولی بد دعا یہ کلمے ہیں جو عربی زبان میں کہے جاتے ہیں, اس کا یہ مطلب نہیں کہ اس کے ہاتھ ٹوٹ جائیں بلکہ ایک بد دعا کے طور پر یہ جملے کہے جاتے ہیں جو ناراضگی یا کسی سے خفا ہونے کی بنا پر بولے جاتے ہیں, بلکہ ہر زبان میں ایسے الفاظ ہم کو ملتے ہیں صرف عربی میں ہی نہیں. تو یہاں پر یہ جو بات ہمیں ملتی ہے کہ ابو لہب کے ہاتھ ٹوٹ جائیں یا وہ نامراد ہو یا برباد ہو, اور واقعی میں وہ نامراد ہو اور برباد ہوا, نہ اس کی جو کمائی تھی, نہ اس کی اولاد اس کے کام آئی, اور نہ ہی اس کی جو پیسہ تھا وہ اس کے کام آیا. اور پھر اس کے لیے کہا گیا نہیں, وہ خود بھی ہلاک ہوا, نہ اس کے مال اس کے کسی کام آیا اور نہ وہ جو اس نے کمایا, اور جلد ہی وہ بھڑکتی ہوئی آگ میں ڈالا جائے گا. سیسلا, سین جب لگ جاتے تو ان قریب کی بات آتی ہے, اس سے بھی پتہ چلتا ہے کہ اس کو مرنے کے بعد سے ہی عذاب ہو رہا ہوگا. کہا جاتا ہے کہ جنگ بدر میں ابو لہب شامل نہیں ہوا تھا کیونکہ وہ بہت ڈرتا بھی تھا, اس نے کسی کو قرض دے رکھا تھا اور وہ قرض سامنے والا ادا نہیں کر رہا تھا, تو اس نے اس شخص سے کہا تھا کہ تم میری جگہ چلے جاؤ اور وہ قرض تو اس کا اس طرح سے ادا ہو جائے گا. اس سے اس کی بزدلی بھی پتہ چلتی ہے کہ وہ بہادر نہیں تھا, ایک تو مال کی بھی حوث تھی, بخیل بھی تھا اور بزدل بھی تھا. تو جو 4000 درہم اس نے کسی کو قرض دیا تھا اس کو ملنے کی امید نہیں تھی, وہ شخص مفلس تھا, اس نے غریب تھا, تو اس نے اس سے کہا کہ تم وہ 4000 درہم دینے کے بجائے میری طرف سے جنگ میں شریک ہو جاؤ. بہرحال اس کے اس طرح سے پیسوں کی وصولی بھی ہو گئی. اور اس کے بعد کہا تھا کہ جب جنگ بدر میں شکست کی خبر اس کو ملی تو وہ بہت زیادہ خبر سے دل شکستہ ہو گیا اور بیمار پڑ گیا. کہا تھا کہ ساتویں دن یہ بیماری چیچک, اس کو جو بیماری ہوئی ساتویں دن وہ بیماری چیچک کی شکل اختیار کر لی اس نے, اور اسے اپنی ساری عمر کی کمائی برباد ہوتی نظر آنے لگی کیونکہ اس کو اپنی موت کا یقین ہو گیا تھا. چھوت کی وجہ سے اس کے بیٹوں نے اس کو ہاتھ کا کھانا پینا بھی بند کر دیا تھا, یعنی چھوڑ دیا تھا اس کو ہاتھ لگانا. اسی لیے کہا جاتا کہ بہت ہی بے قصی کی بہت موت وہ مرا, اس کے بیٹوں نے بھی اس کو ملنا چھوڑ دیا تھا, مرنے کے بعد بھی اس کا کوئی بیٹا اس کے قریب نہیں گیا. یہ بھی روایت سے پتہ چلتا ہے کہ 3 دن تک اس کی لاش ایسی پڑی رہی بے یار و مددگار, سڑتی رہی. پھر جب لوگوں نے اس کے بیٹے کو تانے دیے تو انہوں نے ایک حبشی غلام کو کچھ معاوضہ دے کر, کچھ پیسے دے کر ایک گڑھا کھودا اور اس میں اس کی لاش کو ڈھکیل دیا گیا اور اوپر سے مٹی ڈال دی گئی یا پتھر وغیرہ دور سے پھینک کر لاش کو چھپا دیا گیا. تو بہرحال یعنی اتنا برا اس کا انجام ہوا, یعنی دنیا میں بھی اتنا برا انجام ہوا, خود اس کی اولاد بھی اس کے کام نہیں آئی. اور اس کے اسی شخص کے 2 بیٹوں کو رسول اکرم کی 2 بیٹیاں دی گئی تھیں, تو اسلام کی وجہ سے اس نے ان بیٹیوں کو طلاق دینے لگا دی تھی. یعنی کتنی دشمنی تھی آپ دیکھیں اس کی, جیسے رقیہ اور ام کلثوم جو تھیں, خیر اللہ تعالیٰ نے ان کو بہت اچھے بعد میں شوہر عطا کیا, لیکن یہ عتبہ اور عتیبہ اس کے 2 بیٹے تھے ابو لہب کے جن کے نکاح میں وہ تھیں, لیکن یعنی بچپن میں نکاح میں تھیں, اور اس نے ان کو طلاق دینے لگا دی تھی. تو اس کا نہ مال اس کے کام آیا نہ اس کی اولاد, جیسے قصبہ ہاتھوں کی کمائی کو کہتے ہیں اور اس اولاد کو بھی کہا جاتا ہے, تو نہ اس کی اولاد بھی اس کے کام آئی اور نہ ہی اس کا مال اس کے کسی کام آیا. اور جو اس کی کنیت تھی ہاں ابو لہب یہ تھی کہ اس کی مطلب جو ہم کو پتہ چلتا ہے کہ اس کا رنگ بہت ہی سرخ و سفید تھا اور اس میں تھوڑی سی یعنی لالی بھی شامل تھی, تو شولوں والی آگ میں پھینکا جائے گا. یعنی जैसी उसकी कुनियत थी या जैसी जैसा उसका रंग था, उसको उसको ऐसी आग में डाला जाएगा, भड़कती हुई आग, शोलों वाली आग जो कि बिल्कुल रेड और सुर्ख हो जाती है। और साथ में यानी सिर्फ वही नहीं डाला जाएगा आग में, बल्कि चूंकि बुरे काम करने में बुराइयों में उसकी बीवी भी उसके साथ थी, वह मरात हो हमारे तरह तब फी जी रिहा हबलु मिन मसद, उसकी बीवी जो ईंधन उठाए फिरती है। उसकी बीवी के बारे में आते हैं के ये जो है उम्मे जमील उसकी कुनियत थी और अरवा उसका नाम था, और अबू सुफियान बिन हर्ब बिन उमैया की बहन थी, जो कि अबू जहल के बाद अबू सुफियान ही मेन सिपा सालार बने थे दुश्मनों की कौम उनके आर्मी के। और कहा जाता है कि ये औरत दुश्मनी में रसूल अकरम के इतनी आगे निकल गई थी, सही बुखारी की रिवायत हमको मिलती है कि नाउज़ुबिल्ला ये रसूल अकरम को बहुत बुरा भला भी कहती थी और नाउज़ुबिल्ला बहुत अल्फाज बुरे अल्फाज भी इसने इस्तेमाल किए। ये भी कहा जाता है कि ये जंगल से खारदार झाड़ियाँ लाती और रात के वक्त रसूल अकरम के घर के आगे डाल देती थी ताकि जब आप सुबह बैतुल्ला को जाएँ तो आपके पाँव में कांटे चुभ जाएँ फिर या आपके बाल बच्चे ज़ख्मी हों। बहुत ही बदजुबान थी और बहुत झगड़ालू औरत थी, बहुत ज़ुबान दराज भी थी। जब सूरह लहब नाज़िल हुई तो मुट्ठी भर कंकरियाँ लेकर बैतुल्लाह की तरफ चली गई ताकि आप सल्लल्लाहु अलैहि वसल्लम के खिलाफ कुछ साजिश कर सके और सूरह लहब का जवाब दे और कंकरियाँ मारकर इंतकाम भी पूरा करे अपना। इत्तेफाक की बातें कहा जाती कि अल्लाह के रसूल से नज़र ही ना आए, और अबू बकर सिद्दीक से कहने लगी तुम्हारा साथी किधर है, सुना है वो मेरी हुजू करता है। अबू बकर ने जवाब दिया कि उसने तो कोई हुजू नहीं की। ये जवाब सुनकर वो वापस चली आई। और यहाँ पर उसकी जीत का जो लफ्ज़ है लंबी और खूबसूरत गर्दन के लिए, यह हर तरह की पतली और लंबी गर्दन के लिए इस्तेमाल होता है। कह रहे थे कि इस गर्दन में वो सोने का हार पहना करती थी हमेशा और कहती थी कि मैं ये हार बेचकर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की मुखालफत के कामों में लगाऊंगी। तो अल्लाह का करना यह हुआ कि जिस मूंज की चुभने वाली मोटी रस्सी से वो झाड़ झनकार बांधा करती थी उसकी गर्दन में कहा जाता है कि अटक गई। यानी ये रिवायत है, इसकी कोई ऑथेंटिसिटी नहीं है, लेकिन बाज़ मुफस्सरीन कहते हैं कि वही रस्सी से उसको कल क़यामत के दिन सज़ा दी जाएगी। उसके गले में मूंज की रस्सी होगी, यानी जो बटी हुई रस्सी होती है जो जानवरों के गले में डाली जाती है जो बहुत चुभती भी है, ऐसी रस्सी उसके गले में डालकर उसको सज़ा दी जाएगी। क्योंकि वो अपने हार को फ़ख्रिय तौर पे कहती थी कि मैं ये बेचकर मोहम्मद सल्लम की मुखालफत में लगाऊंगी। तो यहाँ पर चूँकि वो रसूल की मुखालफत करती थी लिहाजा यहाँ पर उसको भी सज़ा सुनाई गई है। तो रसूल की मुखालफत की सज़ा कितनी ख़तरनाक होती है आप देखें। और ये भी हमको बाज़ रिवायत से मिलता है जो कि यहाँ पर जो लफ्ज़ आया है कि वमरातुहु हम्मालतल हतब, और उसकी बीवी जो ईंधन उठाए फिरती है उसकी गर्दन में मजबूत बटी हुई रस्सी होगी। बाज़ लोगों ने इसका मतलब ये भी लेता है कि लिया है कि जो लगाई बुझाई करने वाली थी, यानी इधर की बात उधर लगाती थी। इससे भी पता चलता है कि जो लगाई बुझाई करने वाले होते हैं चुगलखोर लोग, इसीलिए कहा जाता है कि ऐसे लोगों के दो चेहरे वाले कहा गया उनको और वो जहन्नुम में होंगे। अल्लाह ताला हमको महफूज रखे लगाई बुझाई करने से। और ये रसूल अकरम की दुश्मनी में बहुत आगे बढ़ गई थी। और ये भी हमको पता चलता है कि जब हम सीरत पढ़ते हैं इसने रसूल अकरम की उनके ताल्लुक से ऐसे अशार भी कहे थे, और ये भी कहा था मोहम्मद को मुजम्मम कहा था उसने। जब रसूल अकरम को बताया गया कि वो तो आपको मुजम्मम कहती, तो रसूल अकरम ने फरमाया कि मैं तो मुजम्मम हूँ नहीं, मैं तो मोहम्मद हूँ, क्योंकि आपका नाम था मोहम्मद जिसकी तारीफ़ की गई हो और वो आपको नाउज़ुबिल्लाह मुज़म्मम कहती थी, यानी जिसकी मज़म्मत की गई हो। और आप देखिए रसूल अकरम ने उसको कितना ईजी लिया, आपने फरमाया कि अगर वो कहती है तो कहते रहे क्योंकि मैं तो हूँ ही नहीं वो। तो इससे पता चलता है रसूल अकरम का अखलाक भी हमको पता चलता है कि इतने ऐसे दुश्मन जो कि आपको इस कदर तकलीफ़ देते थे उनके साथ भी रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम का तरीक़ेकार क्या था। तो बहरहाल उसकी बीवी जो ईंधन उठाने वाली है, चूँकि वो रसूल अकरम को बहुत अजियत पहुँचाती थी और ये मियाँ बीवी दोनों गुनाहों पर एक दूसरे के साथ तआवुन करते थे, इसीलिए आप देखें हमको सूरह मायदा में जो हमको एक उसूल दिया गया कि तआवुन अलल बिर्रि व तक्वा वला तआवुन अलल इस्मि वल उदवान, कि नेकी और भलाई के कामों में एक दूसरे की मदद करो और गुनाहों के कामों में एक दूसरे की मदद ना करो। और सूरह तौबा में हमको जो आयत मिलती है कि वल मोमिनीन वल मोमिनाती, वहाँ पर मोमिन मर्दों और मोमिन औरतों का जिक्र है कि जो नेकी का हुक्म देते हैं भलाई का हुक्म देते हैं बुराई से रोकते हैं, और मुनाफिक मर्द और मुनाफिक औरतें जो बुराइयों का हुक्म देते हैं भलाई से मना करते हैं। इससे पता चलता है कि मियां बीवी का एक दूसरे का बहुत ही करीबी साथ होता है। हस्बैंड वाइफ को एक दूसरे के साथ नेकी के कामों में तआवुन करना चाहिए। यह नहीं कि हस्बैंड वाइफ अगर हैं तो अगर हस्बैंड कोई बुरे काम करते तो बीवी को चाहिए कि नहीं बस मेरे हस्बैंड को ये पसंद है तो मैं भी वही करूँगी। बहुत सारी खवातीन इतनी नादान होती हैं एक तो खातून मतलब मेरी खुद, ये कोई सुनी सुनी बात नहीं बल्कि मेरी मेरी खुद का डायरेक्ट मेरा से कन्वर्जेशन हुआ था कि खातून कहने लगी कि वो फ़र्ज़ रोज़े ही नहीं रखती क्योंकि हस्बैंड को पसंद नहीं है रोज़े रखना, और हस्बैंड भी नहीं रखते रोज़े, ला हौला वला क़ुव्वत इल्ला बिल्लाह। यानी क्या हम फ़राइज़ को हस्बैंड के कहने की वजह से छोड़ सकते हैं? भला सवाल ही नहीं पैदा होता। तो कुछ बीवियाँ ऐसी होती हैं, कुछ शोहर ज़बरदस्ती अपनी बीवियों को बेपर्दगी करवाते हैं या बेहयाई पर उकसाते हैं, सबके सामने निकलवाते हैं, तो ये भी गलत है। असल में ये सब क्या होगा, गुनाहों में एक दूसरे की मदद करना होगा। तो शोहर को ठीक है, शोहर की फरमाबरदारी करना है, शोहर का हुक्म मानना है, शोहर की इताअत करना है, लेकिन अल्लाह तआला की नाफरमानी पर नहीं करना है, क्योंकि अल्लाह तआला की नाफरमानी में किसी भी शख्स की इताअत जायज़ नहीं है, चाहे वो शोहर ही क्यों ना हो, चाहे वो वालिद ही क्यों ना हो। तो यहाँ पर ये दोनों मियाँ बीवी बुराइयों में एक दूसरे को सपोर्ट करते थे, लिहाजा जहन्नुम में भी साथ में होंगे। तो हमको ये देख लेना है कि हम अपने शोहर का सपोर्ट नेकी के कामों में करते हैं या अल्लाह ना करे बुराई के कामों में, और शोहर को भी चाहिए कि वो देख ले कि बीवी के साथ नेकियों में तआवुन करता है या बुराइयों में तआवुन करता है। तो लिहाजा बहुत सोच समझ कर कदम उठाना है। तो चूंकि वो भी रसूल अकरम को तकलीफ़ पहुँचाती थी अबू लहब के साथ, और कोई कसर उसने उठानी रखी थी, तो उसकी पीठ पर बोझ लाद दिया जाएगा उस शख्स के माने जो ईंधन इकट्ठा करता है, और उसके गर्दन में डालने के लिए एक रस्सी तैयार की गई है, मूंज की रस्सी, यानी खजूर के पत्तों के रेशे से बटी हुई जो रस्सी होती है उसको मूंज की रस्सी कहते हैं, और बहुत चुभने वाली होती है वो, और वो जहन्नुम में ईंधन उठा उठा कर अपने शोहर पर डालेगी, और उसके गले में खजूर के पत्तों के रेशों से बटी हुई रस्सी बंधी होगी। मेरे हाल ये एक बहुत बड़ी निशानी है, ये उस वक्त नाजिल हुई जब अबू लहब और उसकी बीवी अभी हलाक नहीं हुए थे। अल्लाह तबारक तआला ने खबर दी कि अनकरीब उन्हें जहन्नुम में अजाब दिया जाएगा। इससे ये भी लाजिम आता है कि दोनों ईमान नहीं लाएंगे, बस इस तरह से ये अल्लाह तआला ने खबर दी और वही खबर सच साबित हुई और वो लोगों ने आखिर तक ईमान नहीं लाए। तो नेकियों में हमेशा तआवुन करना चाहिए, ना कि बुराइयों में। खैर के कामों में एक दूसरे का हाथ बटाया जाए, ना कि बुराइयों में। और शोहर के साथ साथ ऐसा ना हो कि बीवी भी बुरे कामों में उसका सपोर्ट करे, और ऐसा ना कि बीवी के साथ साथ शोहर भी बीवी के बुरे कामों में सपोर्ट करने वाला ना बने, अल्लाह ना करे। तो नेकी के कामों में एक दूसरे का सपोर्ट किया जाए, ना कि बुराई के कामों में। तो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की इताअत भी ज़रूरी है, मोहब्बत भी ज़रूरी है आपसे, और आप पर ईमान लाना भी ज़रूरी है। कोई एक चीज़ भी कमी हो गई तो ईमान काबिल कबूल नहीं होगा, क्योंकि आपने क्या फरमाया था कि ला यूमिनु अहदुकुम हत्ता अकुन अहब इलैही मिन वालिदिही व वलदिही व नासि अजमईन, कि तुम्हें का कोई शख्स मोमिन नहीं हो सकता जब तक कि मैं उसे उसके वालिदैन उसके तमाम लोगों से बढ़कर महबूब ना हो जाऊँ। तो सबसे बढ़कर आप यानी अल्लाह ताला, उसके बाद रसूल अकरम की इताअत, अल्लाह और उसके रसूल की अतीउल्लाह व अतीउर रसूल, कि अल्लाह और उसके रसूल की इताअत करो। तो लिहाजा रसूलुल्लाह की इताअत भी ज़रूरी है, आपकी ताज़ीम भी ज़रूरी है, आपसे मोहब्बत भी ज़रूरी है, और आप पर ईमान लाना भी ज़रूरी है, क्योंकि अल्लाह ताला का हुक्म है। अल्लाह ताला मुझे और आपको तौफीक दे कि हम रसूलुल्लाह की सच्चे दिल से इताअत करने वाले बने, आपसे मोहब्बत करने वाले बने, और अल्लाह करे कि इस इताअत की वजह से हमें रसूलुल्लाह का साथ जन्नत में नसीब हो। और आपने फरमाया था कि जिसने यानी जो अलमरु मा मन अहब्बा, आपने फरमाया था जब एक रसूल ने पूछा था कि या रसूलुल्लाह दुनिया में तो हम आपसे जब चाहते हैं मिल लेते हैं और आपको देख लेते हैं, कल क़यामत के दिन कैसा होगा, जन्नत में कैसा होगा, आपकी दर्जा तो बहुत बुलंद होंगे और हम तो कहाँ होंगे पता नहीं। तो आपने फरमाया था कि अलमरु मा मन अहब्बा, उस पर सहाबा करम को बहुत खुशी हुई थी, क्योंकि वो जानते थे कि उनको रसूलुल्लाह से सच्ची मोहब्बत है। तो आज भी हम वैसी सच्ची मोहब्बत अपने दिल में पैदा करें ताकि हमें भी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का साथ नसीब हो जन्नत में। आमीन। سبحانك اللهم وبحمدك نشهد أن لا إله إلا أنت نستغفرك ونتوب إليك. السلام عليكم ورحمة الله وبركاته.